of the star. What? Carnival of the star. Pichle saal se bura ho. Yani agla saal jo hoga hamesha aaj ke saal se. فرمایا میں یہ نہیں کہتا کہ اس میں غلہ کم ہوگا اناج کم ہوگا ایسی چیزیں کم ہوگی یا اس قسم کا قحط ہوگا کہ اس سال اناج زیادہ ہے اگلے سال کم ہوگا اس لحاظ سے میں یہ بات نہیں کہتا بلکہ دنیا سے صالحین اٹھتے چلے جائیں گے دنیا سے صالحین اٹھتے چلے جائیں گے اور صالحین کے اٹھنے کے ساتھ ہی برکتیں نیک کام کرنے کی توفیق یہ سب چیزیں روز بروز کم ہوتی چلی جائیں گی حدیث شریفوں میں بھی یہ مفہوم بارہا آیا ہے کہ فتنے عام ہو جائیں گے صبح مومن ہوگا شام کو کافر ہوگا شام کو مومن ہوگا صبح کافر ہوگا یہ حدیثیں اور اس قسم کے مضامین ہمیشہ ذہن میں رہنی چاہیے کیوں انسان جو ہے اس میں نسیان بھول جانا بھولنا یہ اس کی خمیر میں ہی نسیان بھولنے کی عادت انسان کی خمیر میں اس کو نصیحت کرو یاد کرتا ہے اور پھر بھول جاتا ہے پھر بھول جاتا ہے تو اس لیے سبق کو بار بار دہرانے کی ضرورت پڑتی ہے اپنے آپ کو بار بار سبق یاد دلانے کی ضرورت پڑتی ہے انسان میں نسیان ہے ابھی قبرستان پر ہوتے ہیں میت کو دفن کرتے ہیں اپنی آنکھوں سے دیکھتے ہیں کہ میت کو دفن کر دیا کل تک ہمارے ساتھ تھا آج مٹی کے نیچے چلا گیا اللہ جانے کیا حال ہوگا اس کے ساتھ تو ابھی وہاں سے ہٹے نہیں تو بلکہ آج کا تو اتنی بے حسی ہے کہ قبرستان پر بھی ہنسی مذاق اٹھا وغیرہ کرنا دنیاوی باتیں کرنا اور دوسری قسم کی گفتگو کرنا یہ سب کس چیز کی دلیل ہے کہ اس میں انسان میں نسیان اس حد تک غالب آ گیا ورنہ اس کو اللہ نے عقل دی تھی عقل سے سوچ لیتا اور عبرت حاصل کر لیتا ایک یہ کھیرا بیچنے والا لر بولتے اب وہ آواز دے رہا تھا عشر خیار فی درہم دس کھیرے ایک درہم میں آواز لگاتا ایک کے دس यहाँ से एक बुजुर्ग चल रहे हैं वो बेहोश हो गए, उसको गशी आ गई। अब इसमें गशी की क्या बात, एक दिरहम में 10 खेरे कोई बेचे तो इसमें गशी की क्या बात, इसमें बेहोश होने की खौफ खाने की क्या बात। अब उसने लफ्ज खियार इस्तेमाल किया और खियार नेक लोगों को कहते हैं। तो इस बुजुर्ग ने फौरन इबरत इससे पकड़ी, अल्लाह का खौफ ऐसा होता है लोगों के ऊपर। ये कह रहे हैं अब ये कि 10 नेक लोगों की इतनी छोटी सी कौमत है, मेरी क्या कौमत है, कयामत है मेरी क्या कौमत। अब अल्लाह के खौफ से गिर गए। जब तक अल्लाह का खौफ नहीं आता, दिल में खौफ नहीं आता, तो ईमान और ऐमान काम नहीं दे जैसे उनको देना चाहिए। अल्लाह की खौफ जो है ये असास है, बुनियाद है हर गुनाह से बचने के लिए, हर गुनाह से बचने के लिए। अगर इसके अंदर क्या है, अभी जुम्मा में हमारे खतीब रशीद साहब एक हदीस सुनाई कि किसी ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम को इंतज़ार करवाया, उनको इंतज़ार करना पड़ा और जब वो वापस आए तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अगर मुझे बदले का अंदेशा ना होता तो इस मिसवाक से ज़रूर मारता। मिसवाक दस्ते मुबारक में अक्सर हुआ करती थी। अब मिसवाक से नहीं मारा, क्यों नहीं मारा, कि अल्लाह का खौफ बीच में है। कल को अगर सवाल करेंगे, कयामत में सवाल करेंगे क्यों मारा, तो क्या जवाब दूंगा। अब रुक गए। तो हर काम में, हर चीज में, हर वक्त में जब तक ये आदत नहीं बन पाती कि अगर अल्लाह ताला मुझे इस चीज पर सवाल करेंगे तुमने ऐसा क्यों किया, मैं क्या जवाब। जो भी इंसान काम करता है, चाहे बात करता है, किसी के साथ बात करता है, अब उस बात करने में उस शख्स की दिलदगी, उस शख्स का नुकसान, उस शख्स के साथ रियाकारी, उस शख्स के साथ धोखादेही, उस शख्स के साथ मलमहकारी, यानी जो बात मैं कह रहा हूँ जबान से असल में मेरी मुराद ये नहीं है, मैं इसको ऐसे ही बोलता हूँ। जैसे हम लोग अक्सर करते हैं कि हम जो बातें करते हैं असल में हमारी मुराद वो नहीं होती, जिसको अंग्रेजी जबान में क्या बोलते हैं, यानी व्हाट आई से आई डोंट मीन इट, यानी दिल के अंदर ये होता है कि मैं इसको ऐसे बनाने के लिए या इसको ये लगे कि मैं इसका खैर खा तो इसको हम कुछ बात बोलते हैं। हालांकि हमारी मुराद, और बारहा हम क्या करते हैं कि हम किसी को बोलते हैं अरे आप बड़े हैं, आप बड़े समझदार हैं, आप बड़े चालाक हैं। हालांकि ये हम उसको तंजन बोलते हैं अपने दिल में, हमें उसकी ये हम अपने दिल में उसको बेवकूफ़ समझते हैं। जबान से क्या कहते हैं सरगो अखिलियत को सरगो बड़दान आना, उसको ऐसा बोलते हैं। लेकिन अपने दिल में ये हम उसको तंजन बोलते हैं। बहुत बार ऐसा होता है। अब इसको हम गुनाह नहीं समझते, इन चीज़ों को हम गुनाह नहीं समझते कि जबान से जो कह रहे हैं दिल से हमारी मुराद वो नहीं है। یہ الفاظ سارے ریا کے, یہ اس قسم کے بے شمار گناہ جو ہم ساجر ہوتے ہیں وہ کس وجہ سے ہوتے ہیں؟ اللہ کا خوف جیسا ہونا چاہیے ویسے اللہ کا خوف نہیں, ورنہ جو بھی کام کرے تو اپنا نام اعمال سامنے آ جائے کہ نام اعمال میں یہ بات یہ کام میرے لکھا ہوگا, یہ وقت لکھا ہوگا اور اس کے بارے میں میرے سے سوال پوچھا جائے گا کہ تم نے یہ کام کیوں کیا, تم نے یہ چیز کیوں کہی, اس وقت میرا جواب کیا ہوگا اللہ کے سامنے. تو اب قیامت تو قیامت لگتی ہے کہ بہت دور ہے, لیکن اللہ کے بندے کو یہ خوف ہونا چاہیے کہ اللہ نہ کرے کہ اس گناہ کی وجہ سے ابھی مجھ پر غضب نازل ہو. اس گناہ کی وجہ سے کہ اللہ تعالیٰ ہر چیز پر قادر ہے, اللہ تعالیٰ ہر چیز پر قدرت رکھتے ہیں, تو یہاں سے گناہ کیا اور اللہ کا غضب نازل ہوا تو وہ کوئی بھی صورت اختیار کر سکتا ہے. اللہ تعالیٰ اپنی پناہ میں رکھے. اللہ سے ڈرنا جو ہے یہ دین کی اساس ہے. خوف خدا اندر سے دل میں اللہ کا خوف رکھنا, ہر کام میں خوف رکھنا, راستے چلتا ہے, گھر میں بیٹھا ہے, کوئی بھی کام کرتا ہے, اپنے قریب والوں کے ساتھ معاملہ کرتا ہے, دور والوں کے ساتھ معاملہ کرتا ہے, دوستوں کے ساتھ معاملہ کرتا ہے, دشمنوں کے ساتھ معاملہ کرتا ہے, دکاندار کے ساتھ لین دین کرتا ہے, ہر چیز میں یہ اگر دل میں یہ بات آ جائے گی کہ اللہ تعالیٰ مجھے دیکھ رہے ہیں اور میرے اندر جو نیت ہے اس کو جانتے ہیں, اپنی زبان سے کیا کہتا ہوں الگ مسئلہ ہے, لیکن میری اندر کیا نیت ہے, اس شخص کے بارے میں میری کیا نیت ہے, میں کس نیت سے یہ چیز کر رہا ہوں, اللہ تعالیٰ سب جانتا ہے. تو کہیں مجھے سوال نہ ہو جائے کہ تمہیں دھوکہ دہی کے انہیں تم نے اور کسی مومن کو کسی انسان کو کسی قسم کی اذیت پہنچانا, نقصان پہنچانا, یہ ایمان کے لیے بہت مضر چیز ہے. یہ آخرت کے لیے, کیونکہ تصور آخرت دین کا اہم ترین جز ہے, توحید اور ایمان کی رسالت, اللہ کے تمام انبیاء پر ایمان لانا اور آخری نبی نبی کریم محمد عربی صلی اللہ علیہ وسلم کو آخری نبی ماننا اور ان کی شریعت کو آخری شریعت ماننا اور پہلے سب شریعتوں کی ناسک یعنی ان کو منسوخ کرنے والی شریعت اور آخری کتاب قرآن کریم, اس کے بعد تصور آخر. یہ تصور آخرت اسلام کی خوبی ہے. اسلام کی جتنی بھی خوبیاں ہیں اس میں ہر ہر خوبی ہے جو دوسروں کے ہاں نہیں. اب سیدھا توحید کو ہی لیجیے, اسلام نے کیسے سات الفاظ میں لا الہ کوئی معلوم نہیں, ایک جملہ ہے بس اور سادہ تعلیم, یہ نہیں کہ باپ بھی خدا بیٹا بھی خدا اور روح القدس بھی خدا, نہ یہ خدا نہ یہ خدا نہ یہ خدا, یہ بھی پورا خدا یہ بھی پورا خدا یہ بھی پورا خدا نہ یہ پورا خدا نہ یہ. اب یہ گورکھ دھندا جو عیسائیوں کے ہاں ہے یہاں سیدھی سی بات ہے, لا الہ کوئی معبود نہیں, ایک معبود ہے بس اللہ ہے. اتنا سیدھا سا جملہ آپ کسی مذہب میں نہیں دیکھیں, اور دوسرے لوگوں کے مذہب میں دیکھو تو وہاں تو معبودوں کی تعداد ہی نہیں, ہندو पद में किसी ने 33 करोड़ खुदा गिने हैं, इनके 33 करोड़। तो बहरहाल वो मामला उनका, तो इस्लाम की सीधी और सादी और खत्म में आने वाली चीज ला इलाहा इल्लल्लाह, कोई माबूद नहीं, वो कैसा है, लैसा कमिस्लिहि है, कोई तजसीम नहीं, कोई जिस्म नहीं, कोई मादियत नहीं, और कोई यानी उसमें नुकस नहीं, जैसे क्या कहते हैं उसको, और लोगों ने खुदा में जो खुदा का जो तसव्वुर दिया, किसी ने उसको एक चीज़ का पाबंद बनाया, दूसरों ने उसको दूसरी चीज़ से मालूम रखा, तो यहाँ खुदा का तसव्वुर क्या है, वो कादरे मुतलक, खुदा क्या है यानी कोई भी चीज़ कर सकता, और कोई रोकने वाला नहीं, हर चीज़ पर गलबा रखता है, कोई इसको मगलूब करने वाली चीज़ नहीं। तो ये बिल्कुल सीधा साधा अकीदा दीन का, इस्लाम का, और उसके साथ मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आप देखो ये भी बहुत ही सीधा साधा अकीदा है अंबिया के मुताबिक, सारे अंबिया हम सब अंबिया पर ईमान लाते हैं। हाँ, आखिरी नबी जो है, आखिरी नबी की तालीम चलेगी, जैसे एक हिंदू आया था, उसको मैंने कहा, उस सेल्समैन का कहा, अल्हम्दुलिल्लाह ईमान कबूल कर लिया उसने, इलाहिया मदरसे में आया था तो अल्लाह के फजल से इस्लाम कबूल कर लिया। तो मैंने कहा कि तुम अगर सेल्समैन हो तो तुम्हारा मालिक कहेगा तुमको कि ये चीज़ 10 रुपये में बेचो, फिर दूसरे दिन मालिक आ गया कहा 20 रुपये में बेचो, तीसरे दिन आ गया कहा 40 रुपये में बेचो, और उसके बाद वो चला गया बाहर। अब आप इस चीज़ को कितने रुपयों में बेचोगे, 40 रुपये में, 10 रुपये भी उसी का हुक्म है, 20 रुपया भी उसी का हुक्म है, 40 रुपया भी उसी का हुक्म है, तो पहले दो हुक्म पर क्यों अमल नहीं करोगे, 40 में क्यों बेचोगे। हम लोग आखिर में दिया, हम भी यही कहते हैं, इंजील भी उसी का हो, तौरात भी उसी का हो, जबूर भी उसी का हो, आखिर में हुक्म दिया कुरान, तो अमल तो कुरान पर होगा, हालांकि 10 रुपये का हो, हुक्म देने वाला भी यही मालिक, तुम्हारा 20 रुपये में बेचो ये हुक्म देने वाला भी यही मालिक, 40 रुपये में बेचो ये भी वही मालिक, लेकिन अमल किस पर करोगे, तीनों पर नहीं, एक ही चीज़ 3 कीमत में नहीं बेच सकते, एक ही कीमत में बेचोगे तो किस कीमत में, आखिर में 40 रुपये में। नहीं, यही बात तो हम भी कहते हैं कि इंजील भी उसी का हुक्म है, तौरात भी उसी का हुक्म है, जबूर ये और जो भी सही से गुजरे हैं पैगंबरों ने जो बातें बताई सब उसी का हुक्म है, लेकिन अमल किस पर होगा, अमल तो होगा आखिर पर, ये बात तो सही है, तो बहुत सीधा साधा। अब तो किसी में तफरीक नहीं कर सकते, ईसा को मानते मूसा को नहीं मानते, मूसा को मानते तो इब्राहिम को नहीं मानते, या इब्राहिम अलैहिस्सलाम को मानते मूसा अलैहिस्सलाम को नहीं मानते, मूसा अलैहिस्सलाम को मानते ईसा, अब तो सबको मानते, लेकिन अमल किस पर करेंगे, अमल तो सीधी सी बात है, आखिरी जो अल्लाह ने आखिरी हुक्म भेजा उसी पर अमल होगा, तो ईमान तो सब पर है। तो ये इस्लाम की सीधी सी तालीम है, और उसके बाद तसव्वुर आखरत, अब उसको उन्होंने बिगाड़ दिया, ईसाइयों ने बिगाड़ दिया, कहा कि हमको अजाब ही नहीं होगा, क्यों नहीं अजाब होगा, कि वो ईसा अलैहिस्सलाम को काशी मिल गई उनके कहने के मुताबिक, तो उसको अजाब, तो हमें कुछ नहीं, हम जो भी करें। तो यहूदियों ने कहा अगर होगा तो अय्याम मादूदा, चंद दिन होगा, खुद ही ऐसा कर लिया है। तो यहाँ इस्लाम ने तसव्वुर आखरत अपने खालिस और सही अंदाज में दुनिया के सामने पेश किया कि जो जो काम आप करोगे इसके बारे में आपको जवाब देना। اور یہ تصور جب تک صحیح نہیں ہوتا تو اس کا دین صحیح نہیں ہوتا. یہ تصور آخرت جو ہے ہمارا, اب یہ اکاؤنٹیبلٹی یعنی سینس آف اکاؤنٹیبلٹی جس کو کہتے ہیں, یعنی حساب ہم سے ہوگا, ہمارے سے بعض پرس ہوگی, جب تک یہ نہیں ہوگا یہ تصور دنیا سے آپ برائیاں ختم نہیں کر سکتے. آپ کتنے قانون بناؤ, آپ کے پاس کتنے, امریکہ سپر پاور ہے, اس کے پاس کتنے ایٹمی ہتھیار اور کیا کیا نہیں ہے, اور سب سے زیادہ جرائم وہی ہوتے ہیں. یعنی ان ذرائع سے اور اس زور زبردستی سے آپ جرائم کو کم نہیں کر سکتے. جرائم کو کس سے کم کریں گے آپ؟ صرف تصور. ایک دکاندار یہ چیز اصلی ہے یا ڈپلیکیٹ ہے, اب ایسا ڈپلیکیٹ بناتا ہے کہ حکومت بھی قانون بھی اس کو پکڑ نہیں سکتا, بالکل اصل جیسا بناتا ہے. جیسے فلپس لیمپ جو ہے یہ جو یہ ڈپلیکیٹ بناتے ہیں, اگر فلپس کمپنی خود کمپنی والے دیکھیں گے تو وہ خود بھی نہیں پہچان پائیں گے کہ ہماری کمپنی کا نہیں ہے, اتنا ڈپلیکیٹ وائز ہی بنا دیتے ہیں. خود کمپنی والا جب نہیں پہچان سکے گا تو قانون والا پولیس والا کہہ سکتے. تو اب اس ڈپلیکیٹ کو, اس ڈپلیکیٹ بنانے سے, اس دھوکہ دہی سے اس کو روکے گا کون؟ قانون کے پاس کوئی جواب ثبوت ہے ہی نہیں. ہاں اگر اس کے پاس تصور آخرت ہے کہ دیکھو اللہ مجھے دیکھ رہے ہیں اور جو میں کام کر رہا ہوں اللہ تعالیٰ کے ہاں جواب دینا ہے, یہی بات روکے, کوئی اور چیز نہیں روک سکتا. جیسے ہمارے یہ ڈاکٹر صاحب حضرات ہیں, اب انہوں نے کسی کا آپریشن لکھا آپریشن اور آپریشن کر دیا. اب کوئی قانون اور کوئی ایسی چیز نہیں ہے جو ثابت کرے کہ اس ڈاکٹر صاحب نے یہ آپریشن فضول کیا, یہ نہیں کرنا, بہت مشکل ہے اس کو ثابت کرنا. جب یہ اپینڈکس نکالتے ہیں تو کہتے ہیں یہ کٹارل تھا, ایسے نکالتے ہیں. مشکل ہے ثابت کرنا گورنمنٹ کے لیے کہ یہ آپریشن جو تھا یہ اس کو بلا ضرورت کیا گیا. اب اس ڈاکٹر کو اس چیز کے روک, اس چیز سے کون روکے گا کہ یہ صحیح لکھے غلط نہ لکھے, اس کو کون روکے گا؟ تصور آخرت کے بغیر کوئی چیز نہیں روکے گا اس کو. اور یہ پوری دنیا میں ہوتا ہے, یہ نہیں کشمیر میں, یہاں تو کم ہوتا ہے, الحمدللہ مسلم معاشرہ ہے, یہاں بھی بہت خرابیاں ہیں لیکن پھر بھی کسی حد تک دنیا کے ہر جگہ آپ دیکھو گے کہ ایسی چیزیں یعنی بلا ضرورت آپریشن یا بلا ضرورت علاج یا بلا ضرورت ٹیسٹ, یہ سب چیزیں ہر جگہ ہوتی ہیں. ویسٹ میں اور زیادہ ہوتی ہیں, وہاں پر جو ہے یہ چیزیں انشورنس کمپنی ڈیسائڈ کرتی, انشورنس والے ڈاکٹر کی ایتھکس نہیں کرتی, انشورنس والے کرتے ہیں کہ اگر تم نے ایم آر آئی نہیں لکھا تو کل کو وہ کیس کرے گا, سو کرے گا آپ کو, اب لکھو وہ لکھتا ہے, حالانکہ اس کی ایتھکس نہیں بتا دی ہے کہ اس کو کرنا ہے. اب ان لوگوں کو اس چیز سے کون روک سکے گا؟ دنیا میں اگر جرائم کو ختم کرنا ہے, اب اگر آپ قانون کو بھی آپ لے کے, ایک شخص نے ایک کو قتل کر دیا, آپ اس کو کیا سزا دیں گے؟ زیادہ سے زیادہ سزا ہی موت دیں گے, اور کیا دیں گے؟ اور دوسرے نے 20 قتل کر دیا, ایک نے ایک قتل کر دیا اور دوسرے نے 20 قتل کر دیا, اس کو کیا سزا دو؟ ایک قتل والے پر بھی وہی سزا, 20 قتل والے پر بھی یہی سزا, یہ کون سا انصاف؟ یہ کوئی انصاف ہے؟ اب کیا کریں گے؟ اب دنیا کے قانون یہاں عاجز ہیں, ان کے پاس کوئی علاج نہیں ہے. دنیا کے قانون کے سامنے سب دنیا کے جو قانون ہیں یہ سب عاجز ہیں. تو یہاں جو تصور آخرت ہے اور وہ جو عدالت ہے حقیقی جو مرنے کے بعد قائم ہو جائے گی. اب وہ عدالت جو ہے ہمیں مثقال ذرۃ کسی کے بچنے کی کوئی صورت اتنا انصاف ہوگا. آپ نے کسی ظالم بادشاہ نے ظالم نے آپ پر ظلم کر دیا ٹھیک, اب اس ظالم بادشاہ کو سزا ملے گی اس ظلم کی, لیکن آپ نے اس کی غیبت کر دی یا اس پر کوئی ایسی تہمت لگائی جو اس میں نہیں ہے, آپ کو بھی اس کی سزا ملے گی. جہاں ظالم کو سزا دی جائے گی مظلوم کی طرف سے, اب مظلوم نے اگر اس ظالم پر زیادتی کی ہے تو اس مظلوم کو بھی اس کا حصہ ملے گا. وہاں پورا عدل ہوگا. جیسے یوسف بن حجاج کے بارے میں انہوں نے مسلمانوں پر بہت ظلم کیے, شاید ابن عمر یا حضرت حسن بصری رحمۃ اللہ علیہ جن کا یہ قول ہے تو فرمایا کہ جو لوگ حجاج کے بارے میں بھی ظلم کرتے ہیں یعنی زیادتی کرتے ہیں زبان سے, ان سے بھی بعض کو رسول حجاج کو بھی جو اس نے کیا اس کی سزا ملے گی, لیکن جو لوگ اس کے خلاف زیادتی کرتے ہیں تو ان کو بھی وہ سزا ملے گی. یعنی ایسا عدل اور انصاف کا جو یہ نظم اسلام نے پیش کیا یہ یعنی کسی جگہ اس پر کسی قسم کا غبار کسی قسم کا کوئی نہیں ہو سکتا. تو اس لیے یہاں جو تصور آخرت ہے جب تک یہ اپنے اندر پائی وسط نہیں ہوتا تو گناہوں سے بچنا مشکل ہوتا. یہ ہمارے اندر کیا ہے کمزور تصور آخرت, اس لیے ہمارے جو معاملات ہوتے ہیں ہمارے جو یعنی ہماری معاشرت جو ہوتی ہے ہمارے معاملات جو ہوتے ہیں ہر قسم میں ہم سے ظلم ہوتا ہے, ہم لوگوں سے زیادتیاں ہوتی ہیں, ہم لوگوں سے گناہ ہوتے ہیں, اور ایسے گناہ بہت شدید گناہ ہم لوگوں کا احساس نہیں ہے. اللہ کا خوف ہوتا تو ہمیشہ ہم کا, اب اللہ کے بندے جب گناہ کرتے ہیں کیا ہوتا ہے فوراً کام جاتے ہیں کہ ابھی اللہ کا غضب مجھ پر نازل نہ ہو جائے, ابھی اللہ کا غضب مجھ پر نازل نہ ہو جائے تو فوراً گڑ گڑاتے ہیں توبہ کرتے ہیں. جب تک توبہ نہیں کرتے چین نہیں آتا, جب تک توبہ نہیں کرتے چین نہیں آتا. یہ توبہ کیوں کرتے ہیں, یہ گڑ گڑاتے ہیں کیوں؟ ایک یہ اندیشہ ہوتا ہے ان لوگوں کو کہ اگر اسی وقت موت آ گئی, موت کا کوئی کیلنڈر ہے, موت کا کوئی وقت مقرر ہے کہ میں نے یہ گناہ کیا شام کو میں توبہ کروں گا, کل کو توبہ کروں گا, اب ماہ رمضان آنے والا ہے ماہ رمضان سے توبہ کروں گا, آج میں خوب لڑکیوں کو دیکھوں گا, آج میں بے احتیاطی کروں گا, لڑکیوں کے ساتھ چلنا ان کے ساتھ بیٹھنا ان کے ساتھ باتیں کرنا یا اور قسم کی ٹی وی پر ایسے نظارے دیکھ لینا, اب یہ ساری چیزیں دل کو سیاہ کرنے والی. اب یہ شخص جو ایسا کرتا ہے تو اس کو اگر تصور آخرت ہوتا تو ایسا نہ کرتا, وہاں کیا ہوگا پورا آئینہ ہوگا اور ہر چیز عکس بند ہوگی. جیسے آپ ویڈیو میں دیکھیں گے آپ کی ساری اس وقت کی جو بھی آپ کر رہے ہیں وہ سب اس میں ہوگا, اسی طرح یہ سارا سامنے رکھا جائے گا اور وہاں ہوگا کہ آپ ایک گناہ میں اسے مزے لے رہے ہیں اور یہ سامنے آ جائے گا. اکثر آتا ہے بچوں سے یہی शिकायत आती है कि गुनाहों से नहीं बच पा रहे हैं, बदनजरी से बचना मुश्किल हो रहा है और गुनाहों में लज्जत अब इससे इतना ऐसा नहीं हो रहा है, ये सारी चीज़ें क्यों हो रही? ये सारी चीज़ें तसव्वुरे आखिरत के कि अल्लाह के अज़ाब से डरता नहीं, अल्लाह के अज़ाब से डरता नहीं, क्या पता उसी वक्त अज़ाब आ जाए। और याद रखना चाहिए, अज़ाब ये नहीं होता कि आसमान से कोई बिजली गिरे त्राटते है या मखान ऊपर सर पर पड़ जाए, ऐसा ही इसी को अज़ाब नहीं कहते। अब नेकियों की तौफीक सलब हो गई, अब इससे बढ़कर कौन सा अज़ाब हो सकता है, ज़रा ये बताओ। हम समझते हैं कि अज़ाब ये जब हम कहते हैं कि ऊपर से अज़ाब नाज़िल होगा, ऊपर से कुछ गिर जाएगा हमारे सर पर या कुछ ऐसा हो जाएगा या कोई एक्सीडेंट हो जाएगा, अल्लाह हिफाजत करे, ऐसा हो जाएगा। एक होता है अज़ाब ज़ाहिरी, एक होता है अज़ाब मानवी। क्या होता है? अज़ाब ज़ाहिरी और एक होता है अज़ाब मानवी। जैसे पहले कौमें जो थी जब वो गुनाह करती थी तो उनकी सूरत मस्क होती थी, किसी कौम को अल्लाह ताला ने पूर्ण किरद तनख्वाह से ही तुम जलील बंदर बन जाओ तो उनकी सूरत मस्क हो गई, तो इस उम्मत को ये अज़ाब नहीं होगा। नबी करीम रहमतुल्लालमीन सल्लल्लाहु अलैहि वसल्लम की बरकत से इस कौम इस उम्मत को ये मसख ज़ाहिरी, लेकिन मसख मानवी इस उम्मत को भी हो। यानी सूरत तो इंसान है और अंदर खिंजीर सिफत है, सूरत तो इंसान है अंदर दरिंदा सिफत है, सूरतन तो इंसान है अंदर जानवर सिफत है, और अंदर इसकी जो इसका बातिन जो है वो मस्क हो चुका है। अब इस अज़ाब की एक बहुत मुश्किल सूरत जो बन पाती है वो ये है कि ये हक को हक नहीं समझता और बातिल को बातिल नहीं समझता, ये बड़ा कहर। इस पर आप देखेंगे अल्लाह ताला को हमेशा से अपनी हिफाजत मांगनी चाहिए। आप मुसलमानों की कसीर तादाद देखेंगे जो बातिल को हक समझते हैं और हक को बातिल समझते हैं, ये उनके अकलों पर अल्लाह ने कहर किया हुआ। उनको आप लाख कहो वो नहीं मानेंगे, वो बातिल को ही हक समझते हैं और हक को तो बहुत लोग बिदअत को सही समझते हैं, बहुत लोग और बिदअत और इन किस्म के खुराफात को दीन समझते हैं। आप कितना भी करो तो वो मानने के लिए तैयार नहीं। अब ये एक किस्म का अज़ाब अल्लाह की तरफ से अज़ाब, इसलिए अज़ाब का सिर्फ ये मतलब नहीं होता है? ये हदीस शायद पिछली बार भी जो आरज की गई, और क्योंकि ये हमेशा याद रखने की ताकि इंसान हमेशा खौफ में रहे और अल्लाह से लर्जान तरसान रहे। एक शख्स इतना नेक अमल करता है, इतना नेक अमल करता है कि जन्नत के नज़दीक पहुंचता है, फिर तकदीर गालिब आती है, जहन्नम का मुस्तहिक हो जाता है। एक शख्स इतना बुरा होता है कि जहन्नम के करीब पहुंचता है, फिर तकदीर गालिब आती है, आखिर में नेक बन जाता है, जन्नत में चला जाता है, किसी को कोई मालूम नहीं। तो इन गुनाहों का एक मानवी अज़ाब हो सकता है, अज़ाब की ये सूरत नहीं। अब मैंने कहा मैंने कल भी गुनाह किया, मैं 10 साल से ये गुनाह कर रहा हूँ, मुझे तो कोई अज़ाब नहीं आया। अंदर से इंसान अपने दिल में ये बात सोच लेता है, शैतान और नफ्स ये अंदर से ये बात दिल में डाल देता है, ये मौलवी शोली ये कुछ वाइस ऐसे बोलते हैं अज़ाब अज़ाब होगा। जैसे एक लतीफ़ा है कि ऐसा है, मौलवी साहब ये कहते थे कि जो ये तो मतलब कश्मीरी महावारा है, कश्मीरी में ही है। हमारे मदरसे में आदत हो गई उर्दू बोलने की, अब ये आदत बुरी आदत हो गई, और इन दबान मदरसे की आदत से ही होगा। तो मोरी सब वो सुना यूस यजार ही शान को तुम शिवा शिफा मोली सर क्या शिफा मैं गई गोबर हवा यजार शान को समझ गए सीधी शिफा मोहन सर को क्या शिफा सी वो भी जूरियो निशान को क्या शिखर बिक। इसी तरह से कोई ये कहे कि मैं दस इतने साल से गुनाह करता हूँ मुझे कोई अजाब नहीं आया, इससे एक तो बड़ा अजाब इसमें यही है कि दस साल से तौबा नसीब नहीं हो रही, 20 साल से तौबा नसीब नहीं हो रही है, ये नहीं अजाब है, ये तो बजाय खुद अजाब है। कोई गुनाह पर इसरार कर रहा है, मोमिनों की सिफत है वो गुनाह करते हैं लेकिन गुनाहों पर इसरार नहीं करते। कुरान करीम में मोमिनीन की सिफत क्या है, वो गुनाह तो कर सकते हैं, ऐसा नहीं नबी तो नहीं है मोमिन, अम्बिया मासूम होते हैं, आम लोग मासूम नहीं होते, अवलिया भी मासूम नहीं होते, वो गुनाह कर सकते हैं लेकिन गुनाहों पर इसरार नहीं करते। इसरार यानी उनको बार बार नहीं करते, गुनाह हो गए फौरन तौबा करते। तो अगर कोई बार बार गुनाह करता है और तौबा की तौफीक उसको नसीब नहीं हो रही है, इसका क्या मतलब, ये इस पर बजाय खुद अजाब है कि तौबा नसीब नहीं हो रहा है। अगर और कोई अजाब ना हो तो ये क्या कम अजाब है, समझे नहीं सब, बार बार गुनाह करना ये बजाय खुद अजाब है, तो ये शक्ल का अजाब नहीं है। हाँ इसके और कितने अजाब होंगे तो इसको उनका इल्म नहीं होगा। हदीस शरीफ में आया है कि बंदा कभी ऐसी बात जबान से निकालता है कि उसका दर्जा इल्म से बहुत बढ़ जाता है लेकिन उसको खबर नहीं, और कभी बंदा जबान से ऐसी बात निकालता है कि वो असल साफिलीन तक नीचे चला जाता है लेकिन उसको खबर नहीं। अब जबान की हिफाजत किस हद तक होनी चाहिए, अक्सर क्या कहते हैं जब हमको गुस्सा आता है तो हमें कुछ याद नहीं रहता, वालदैन पर गुस्सा करते हैं अक्सर बच्चे, वालदैन पर गुस्सा करते हैं क्यों, वालदैन इनके गुमान के मुताबिक दीनदार नहीं है, उनकी दाढ़ी नहीं है, अब इन हजरात की दाढ़ी है और वो नमाज के पाबंद नहीं और ये हजरात नमाज के पाबंद, अब ये इनको लगता है हमें लाइसेंस मिल गई कि अब हम वालदैन की गुस्ताखी करते हैं। तो कुकुर वालदैन कुकुर यानी वालदैन की नाफरमानी ये मूबिकात में से जो सात हलाक करने वाली चीज़ें हदीस में आई हैं जिसका पहला शिर्क है उसमें वालिदैन की मुखालफ नाफरमानी, ये क्या है इसको किसमें गिना गया, ये गुनाह कबीरा, तो गुनाह कबीरा इसको मूबिकात यानी हलाक करने वाली चीज़ें सात हलाक करने वाली चीज़ों में ये चीज़ भी दाखिल, कौन सी वालदैन की नाफरमानी करना, और हुकूकुल वालदैन इतना सख्त गुनाह है इसकी सज़ा सिर्फ आखरत में नहीं, ये एक ऐसा गुनाह है जिसकी सज़ा दुनिया में भी मिलती है, तो भी याद रखना चाहिए। गुनाहों की सज़ा तो आखरत में मिलती है लेकिन कुछ गुनाह ऐसे हैं जिनकी सज़ा दुनिया में भी मिलती है, उनमें एक हुकूकुल वालदैन है इसकी सज़ा दुनिया में भी मिलती है। तो कि कभी जबान से ऐसा कलमा निकालता है तो अब असल साफ, अब जबान की हिफाजत किस सोचने से पहले, इन्हें बोलने से पहले कितना सोचना चाहिए। जैसे शायद मैंने पिछली निशस्त में भी अर्ज किया, किसी ने पूछा कि मैं ये एहतियाती से मेरे से दूसरों को नुकसान पहुंचता है, क्या मुझे गुनाह होगा क्योंकि मेरा कसद नहीं होता, मैं कसदन उनको नुकसान पहुंचाने का कसद इरादा नहीं करता, लेकिन फिर भी पहुंचता है, क्या गुनाह होगा। मैंने कहा कि पहला गुनाह तो ये है कि आपने बेएहतियाती क्यों की, पहले सोचा क्यों नहीं, कहने से मैंने सोचा क्यों नहीं, जबान को बगैर सोचे चलाया क्यों, तो कहते हो कि मेरा कसद नहीं था उसको नुकसान पहुंचाने का, और उसका दिल टूट गया या उसको नुकसान पहुंच गया, तो इसमें आपका कोई कसूर नहीं, इसमें है कसूर। क्योंकि मोमिन की सिफत ये है कि ये बोलने से पहले, अब मैं जो दीन की खूबियाँ अर्ज कर रहा था, इस्लाम की तालीम बहुत सीधी सादी है, इस्लाम की तालीम में बहुत सादगी है और इसमें हर किस्म की कशिश है, और इसी तरह से इसमें एक चीज़ जो मैं अर्ज कर रहा था कि इसमें जो बड़ी खूबी है, इसने दुनिया को भी दीन बनाया, ये दुनिया को दीन बना कर चलता है, यानी दुनिया के अमूर खाना पीना कारोबार करना, हत्ता कि भीगी के पास जाना, अब किसी मजहब में इसको आप इबादत नहीं देखेंगे, अब इसको इबादत के नाम से किसी जगह नहीं देखेंगे कि किसी मजहब ने इसको इबादत से गिना, या बीवी पर जा रहे हैं अपनी नफसानी ख्वाहिश पूरी कर रहे हैं और आपको सवाब मिल रहा है, आपका दर्जा बुलंद हो रहा है, ये तो दीन इस्लाम की खूबी कि इसने हर चीज को क्या बनाया, दीन बनाया। इसी तरह से कि आप ये बात करेगा तो ये बात भी दीन में शामिल है, अच्छी बात करेगा तो इसको सवाब मिलेगा, फजूल बात करेगा तो उसका वबाल होगा, गुनाह की बात करेगा तो उस पर अज़ाब होगा, तो हर हर बात क्या होगी, मा यल्फिज मिन कौल इल्ला लदैही रकीबुन अतीब, कोई लफ्ज इसकी जबान से नहीं निकलता कि दो ताक में बैठे हुए ताक में बैठे हैं फौरन उसको नोट करते हैं, कोई जबान से भी निकला नहीं, मा यल्फिज मिन कौल इल्ला लदैही रकीबुन अतीब, अब दो ताक में बैठे हुए हैं, दाएं तरफ भी बैठा है बाएं तरफ भी कंधे पर बैठा है, अब जो इसने जबान से भी निकाला नहीं और इसने लिखा नहीं, अच्छा होगा तो दाएं वाला लिखेगा, बुरा होगा तो बाएं वाला लिखेगा, तो इस बात का जब तक तस्वुर दिल में घटता नहीं है, तो इसलिए ज़रूरत है कि अल्लाह ताला को फिर जानना और अल्लाह जल्ल शान हो से डरना, क्यों डरना, अल्लाह ताला तो बड़े रहीम हैं, अल्लाह ताला तो बड़े करीम हैं, अल्लाह ताला तो बड़े मोहसिन हैं, सबसे बड़े एहसान करने वाले हैं, रहमान हैं, रहीम हैं, अल्लाह से क्यों डरेंगे, क्यों डरना चाहिए अल्लाह से, अल्लाह तो बंदों पर बड़े सबसे ज़्यादा शफ़क़त करने वाले हैं, सबसे ज़्यादा रहम करने वाले हैं, फहम सलीम का फितरत सलीम का ये तकाजा है कि जो मोहसिन हो वो नाराज ना हो, जिसके एहसान हो उसकी नाफरमानी ना हो जाए, दुनिया में भी हम अगर कोई हम पर एहसान करता है पूरी जिंदगी हम कोशिश करते हैं कि हमारी तरफ से एहसान अच्छा ही, कभी ऐसा ना हो कि ये हमसे नाराज हो जाए, तो अल्लाह ताला के जिसे हर दम हर लम्हे जिसके करम बेपनाह है उसको नाराज़ करना, उसकी नाराज़गी का मूजिब बनना, ये कोई यानी अकल की बात है, कोई दानाई की बात है, कोई इंसाफ की बात है नहीं, तो अकल सलीम होगा और फितरत सलीम होगा हमेशा ये फिक्र और रहेगी कि जो मुझे खाक खिलाता है खिलाता है, जिसके एहसान मुझ पर है, ये किसी तरीके से मुझसे नाराज ना हो जाए, ऐसा ना हो जाए कि उसका करम और उसका फजल और उसका रहम अल्लाह बचाए अजाब में और भलाओं में तब्दील ना हो जाए। तो ये तसव्वुर आखर अगर अपने अंदर पाइवस्त नहीं होता तो गुनाहों से बचना मुश्किल होता है। इसलिए हम गुनाह करते रहते हैं, या जलवत में या खलवत में, तन्हाई में या आवाम में या रास्ते चलते में, कि हमारे अंदर आखरत का तसव्वुर जैसे होना चाहिए वैसा नहीं। तो अब रजब का महीना है, रजब का महीना तकरीबन तो खत्म, आगे शाबान का महीना है, रमजान का महीना है, तो ये सारे गनीमत अवकाश है। रजब के जितने दिन रह गए, शाबान का महीना बहुत बरकत वाला महीना है, आगे रमजान का महीना है, उसमें अल्लाह ताला की बेपनाह जो फजल व करम है अपने बंदों पर, तो और अल्लाह के बंदे रजब से ही तैयारी करते हैं, उसकी तैयारी रजब से ही लग जाते हैं कि वहाँ उसमें अनवार अनवारों की बारिश होगी, ज़रा ये मेरा बर्तन साफ हो जाए जिसमें वो मैं वो अनवार वो नूर ले सकूँ। अगर ये बर्तन दिल का कलब का बातिन का नजस होगा, नजासत से बुरा होगा, तो वो नूर मेरे अंदर कैसे मुझको दिया जाएगा। मैं इतने रमजान चले गए उसमें महरूम रहे, अब आइंदा भी ऐसा ना हो जाए तो फिक्र की जरूरत है। रमजान में जो दिया जाता है वो क्या होता है, नूर है, तो नूर जो है साफ बर्तन में डाला जाएगा। इसलिए ज़रूरत है कि इसको मांझने की ज़रूरत है, इसलिए ज़रूरत है कि आइंदा से इसमें कोई नजस चीज़ गुनाहों की चीज़ आँखों के रास्ते से, कानों के रास्ते से, ज़बान के रास्ते से, हाथ पैरों के रास्ते से या पेट के रास्ते से कोई नजस चीज़ वहाँ न पहुँचने पाए, और ये फल क्या हो जाए, साफ हो जाए, ताकि रमज़ान अल्लाह नसीब करे, जब नसीब होगा तो उसके अनवार बरकात में हमारा हिस्सा भी होगा, लेकिन ये होगा जब हम अभी से इसकी फिक्र करेंगे। और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत तो यही थी कि रजब से और ज़्यादा इसमें शिद्दत करते थे, और शाबान में और फिर रमज़ान में तो हाई था, तो लेकिन रजब से ही शुरू होता था ईमान का सारा। इसलिए इस चीज़ की भी ज़रूरत है कि हमारे अवकात ज़ाया ना हो जाएं, और अल्लाह ताला हमारे दिलों में अपने खौफ की चाशनी डाले, अल्लाह ताला हमारे दिलों में अपने खौफ की, हाँ, अल्लाह महिना नस्ल पमिन खशियत का माँ बखोल भी बैना ना हो बैना मासी। अब क्या ऐसे अल्फाज के साथ दुआएं आई हैं अल्लाह, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्या दुआएं सिखाई, कौन सा दीन और कौन से लोग इसका तो अशर अशीर पेश नहीं कर सकते। अब इसी दुआ पर गौर करो तो देखो किस इजलाल के साथ कैसी दुआ, अल्लाहुम्मा ए अल्लाह इन्ना नसअलुका, हम आपसे मांगते हैं ए अल्लाह, हम आपसे क्या मांगते हैं, ए अल्लाह इन्ना नसअलुका खशियत, तुम्हारा खौफ मानते, लेकिन कितना खौफ मानते। अगर खौफ ज़्यादा हो गया तो इंसान मुअत्तल हो जाएगा, अगर अल्लाह का खौफ इंसान के बंदे पर, अपने बंदे पर अगर खौफ की उसका गलबा हो जाएगा तो कुछ नहीं कर सकेगा, खड़ा नहीं हो सकेगा, नमाज अदा करना मुश्किल हो जाएगा अगर खौफ का गलबा हो गया। तो यहाँ से हम खौफ मांग रहे, अल्लाह मैना नसल पर खशियत, ए अल्लाह हमें अपना खौफ दे, लेकिन कितना खौफ, इतना मातफूल भी बैन रहो बैन महासी, जो तुम्हारे यानी हमारे और हमारे गुनाहों के दरमियान में फायल हो जाए, یعنی اتنا خوف ہمارے دلوں میں ڈال دے جو ہمیں گناہوں سے روک دے، بس اس سے زیادہ نہیں. کتنا خوف؟ جو ہمیں گناہوں سے روک لے. تو گویا اس کا مطلب بالفاظ دیگر کہ جب ہم گناہ کرتے ہیں تو ہمیں اللہ کا خوف نہیں ہو گیا. اس کا مطلب یہ نہیں. خوف کی خاصیت کیا ہے؟ وہاں تحول بھی بین نام اور بین ماسی. خوف گناہوں کے درمیان حائل ہو جاتا ہے بندے اور گناہوں کے درمیان، اور اس کو گناہ کرنے نہیں دیتا. تو اب جو بندہ گناہ کرتا ہے تو یہ کس چیز کی عکاسی کرتا ہے؟ سیدھی سی بات ہے، سیدھی سی بات ہے کہ اس میں خوف نہیں ہے. اگر خوف ہوتا گناہ نہیں کرتا. تو اللہ کے بندے جن کو خوف نصیب ہوا گناہوں سے بچتے ہیں. تو جو لوگ گناہوں میں ملوث ہیں اور گناہوں میں ان کا اصرار ہے تو سمجھنا چاہیے کہ خوف کی کمی ہے. اور جب خوف کی کمی ہے تو یہ بہت فکر کی بات ہے، فکر کرنا چاہیے. اس لیے اس میں یہ مراقبہ کرنا کہ آخرت کا تصور کرنا، جو گناہ کیا اور کسی وقت یہ وما يلفظ من قول الا لديه. اب اس آیت کو یاد رکھنا کہ ہم نے کچھ بھی کہا نہیں، کہ انہوں نے لکھا نہیں. اب جو یہ لکھا یہاں گیا وہ ہمارے سامنے ڈالا جائے گا قیامت میں. اللہ سامنے ہوں گے، کیا جواب دوں؟ اور دوسری بات، اگر اسی گناہ کی حالت میں موت آ گئی، اسی حالت میں قیامت میں بھی اٹھے گا. جس حالت میں موت آتی ہے قیامت میں حشر، یعنی اگر شہید ہوگا تو وہ اس حالت میں اٹھے گا کہ اس کے زخم سے خون بہہ رہا ہو. جس حالت میں اس کی موت آئی تھی اسی حالت میں اس کا حشر ہوگا، یعنی باس بعد الموت، پھر جو زندہ ہو. اور کوئی گناہ کرتا تو گناہ کی ہاں اسی گناہ کی حالت میں اس کو وہاں اٹھایا جائے. تو کتنی رسوائی کی بات. اگر اسی گناہ میں موت آ گئی تو یہ چند چیزیں جب یاد رہیں گی تو انشاءاللہ امید ہے اللہ تعالیٰ ہمیں گناہوں سے بچنے کی توفیق نصیب کریں گے. تو اللہ تعالیٰ سے محبت کی ضرورت ہے، اور محبت ہی کی وجہ سے ڈانٹ بھی ہونا چاہیے. وہ کیا مطلب ہو گیا؟ اتنے کریم ہیں، اتنے کریم آقا ہیں، کیا میں اس کی نافرمانی کروں؟ کہاں زیب دیتا ہے، کہاں زیب دیتا ہے میں اللہ کی نافرمانی کروں؟ اپنی آنکھوں کو ادھر استعمال کروں جہاں جس سے ان سے منع کیا، اپنی زبان کو، اپنے مال کو، اپنی ہر چیز کو وہاں استعمال کروں جہاں سے اس نے منع کیا. یہ زیب نہیں دیتا. مجھے چاہیے کہ میں ایک جان کیا اللہ کو، ہزاروں جان اللہ کے لیے قربان کروں، پھر بھی اس کا حق اور احسان اس کا کوئی ذرا ادا نہیں ہو سکتا کچھ جائے کہ میں اس کی ناراضگی مول لوں. تو اللہ تعالیٰ عمل کرنے کی توفیق نصیب کرے، اور اللہ تعالیٰ باقی زندگی کی قدر کرنے کی، اور یہ جو مہینے آ رہے ہیں ان کی قدر کرنے کی، اللہ تعالیٰ توفیق عطا کرے گناہوں سے بچنے کی، اور اللہ تعالیٰ ہم سے راضی رہے، اپنی ناراضگی سے اللہ تعالیٰ ہمیں حفاظت فرمائے. وآخر دعوانا